मैंने आपसे अर्ज किया कि इमाम शाफी 150 में दुनिया से रुखसत हुए, उनके दो बहुत बड़े शागिर्द जो हैं, जिन पर उनकी फिका का मदार है, वो कहते हैं कि मुतलकन इजाजत है, कोई इसमें हुरमत का कोई नाजायज होने का सवाल ही नहीं। तो मसले की नौयत समझ लेनी चाहिए, इसके बाद आदमी के जज्बात वो नहीं रहते जो आमतौर पर हमारे यहाँ लोग उसको जाहिर करते हैं। आप चाहें इसमें जिसमें चाहे जाके पढ़ लें इसको। मैंने देखा कि इस मसले पर कुछ इस लबो लहजे में बहस हमारे हो गई, जैसे कुफर और ईमान का मसला पैदा हो गया है और मालूम नहीं आसमान गिर जाएगा या जमीन फट जाएगी, कुछ भी नहीं। बिल्कुल, ये मसले की नौयत ये है। ये एक सवाल मॉरल वैल्यूज के बारे में है, अगर आप इजाजत दें तो मैं इसके बारे में जवाब दे दूं। देखिए जी, मॉरल वैल्यूज जो है इसमें एक हिस्सा इसका वो होता है जिस पर असल में पूरी इंसानियत का मदार है, वो तो एब्सोल्यूट है, हमेशा से दुनिया में कभी उस पर इख्तलाफ नहीं हुआ। कुरान मजीद ने भी उसी को बयान किया है, तमाम सहीफों ने भी उसी को बयान किया है। एक ये है कि एक मॉरल वैल्यूज की बुनियाद के ऊपर हम एक अप्लाइड एटीट्यूड इख्तियार करते हैं, हम उसको जब उसका इतलाक करते हैं, रवैया इख्तियार करते हैं, उससे कुछ चीजें वजूद में आती हैं। ये जो हिस्सा होता है इसमें कौमों के माबैन इख्तलाफ होता रहता है, और ये हिस्सा कभी एब्सोल्यूट नहीं होता, रिलेटिव होता है, वक्त के साथ इसमें तब्दीली भी होती रहती है। अब मिसाल के तौर पर ये देखिए कि बुजुर्गों का अदब करना चाहिए, ये वैल्यू तो एक ऐसी वैल्यू है कि जिसको इंसान जब तक मौजूद है इसको कायम रहना चाहिए, ये कायम है, एब्सोल्यूट है। बुजुर्गों का अदब करने का आज से 50 साल पहले या 100 साल पहले ये तरीका था कि आप उनके सामने नंगे सर नहीं जा सकते। अब ये जो तरीका है, एप्लीकेशन है ना उस अदब की, ये तब्दील हो गई। आपने डिप्टी नज़ीर अहमद के नावल पढ़े होंगे, उसमें तो वो हजरत जो है उनकी टोपी उन्होंने बेच दी है और उसके बाद घर जाने की हिम्मत नहीं कर पा रहे क्योंकि पिटाई हो जाएगी। बुजुर्गों के सामने आदमी टोपी उतार के कैसे जा सकता है? अब आप सब हजरात जो है बुजुर्गों के सामने क्या अल्लमिया के सामने भी टोपी उतार के जाते हैं। तो एक है उसका जो अप्लाइड पहलू होता है, इसमें तब्दीली होती रहती है, वक्त के साथ बदलता रहता है। ये अदब अपनी जगह कायम है, अब अदब करने के तरीके हालात के लिहाज से तब्दील हो जाएंगे, और ये चीज जो है ये रिलेटिव होती है, इसमें कोई शक नहीं। आजकल खत्म कुरान का बहुत जोर है, लोग जमा होते हैं और अब बे सोचे समझे कुरान पढ़ते हैं, आप इसको किस तरह देखते हैं? मैं तो इसको कुरान की माजरत के साथ तौहीन समझता हूँ। यानी मेरे नज़दीक किसी किताब के बारे में ये रवैया, ये ना अकल की रूह से दुरुस्त है ना खुद कुरान की रूह से दुरुस्त है। आप दुनिया की किसी किताब के साथ कभी ये सलूक नहीं करते कि उसको बेसोचे समझे पढ़े, ये क्या चीज़ है? और कुरान ने तो खुद फैसला सुना दिया, वो ये कहता है, मैंने अभी आपके सामने उस आयत की तलावत की है कि किताबुन अनज़लनाहु मुबारकुन लियदब्बरू आयातिही वलियतज़क्करा उलुल अल्बाब। ये किताब नाजिल इसलिए की गई है कि आप इसकी आयतों पर गौर करें और अहले अक्ल इससे नसीहत हासिल करें। तो जिस किताब के नजूल का मकसद ये है, ये कैसे गवारा किया जा सकता है कि आप उसको बगैर समझे पढ़ना शुरू कर दें? ये तो अल्लाह ताला को ये पैगाम देना है कि हमारा कोई इरादा नहीं है आपकी किताब पर गौर करने का, ना उससे नसीहत हासिल करने का। इसके मानी यही है, मेरे किसी खत को, मेरी किसी तसनीफ को आप इस तरीके से पढ़ें तो आप देखिए मेरे जज्बात क्या होंगे। एक किताब है, किताब हर हाल में सोच समझ के पढ़ी जाएगी। मैं तो इसको, सच्ची बात यह है कि मुसलमानों के दौरे जदीद का अलमिया समझता हूँ कि इसमें पढ़े लिखे लोग भी ये कहते हैं कि कुरान मजीद को सोच समझ कर पढ़ने की क्या जरूरत है। जिस किताब ने सबसे ज्यादा सोचने, सबसे ज्यादा समझने पर जोर दिया है, ये उसी किताब के साथ सलूक कर लिया जाता है। हजरत मूसा का किस्सा कुरान में बार बार आया है, क्या वजह है? उसकी वजह यह है कि कुरान मजीद के जो मुखातब हैं उस वक्त, उनमें एक बड़ी तादाद जो है वो यहूद और नसारा की है, और उनके लिए वो जलीलुल कदर पैगंबर है, और उस किस्से में कुरान मजीद ने बार 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 चीजों को सामने लाकर बाज़ हकायक को वाज़े किया उनके सामने। हाथ काटने की सजा हजरत उमर ने मौकूफ कर दी। ये एक बड़ी गलतफहमी है, इसको बहुत अच्छी तरह समझ लीजिए। ये जो सजाएं हैं कुरान मजीद में बयान की गई हैं, इन सजाओं की नौयत यह है कि ये इंतहाई सजाएं हैं इन जराइम की। यानी यूं नहीं है कि ये वाहिद सजाएं हैं, ये इंतहाई सजाएं हैं। इनके बारे में कानून ये है कि अगर जुर्म बिल्कुल आखिरी दर्जे में हो गया है और मुजरिम किसी रियायत का मुस्तक नहीं है, तब ये सजा दी जाती है। अब आप फरमाएंगे कि ये बात तुम किस बुनियाद पर कह रहे हो? ये बात मैं खुद कुरान की बुनियाद पर कह रहा हूं, कुरान ने इसको वाजे किया है। मिसाल के तौर पर देखिए कि जानी की सजा बयान की है कि ये 100 कोड़े इसको मारे जाएंगे। इसके बाद खुद कुरान ने यह बताया है कि यह हर जानी की सजा नहीं है, बल्कि सूरह निसा में यह वाजे कर दिया है कि हमारे माशरे में, जो उस वक्त का माशरा है, बहुत सी औरतें लौंडियां हैं, उन बेचारी की कोई तरबियत नहीं हुई, उनको कोई हिफाजत हासिल नहीं है, تو بتایا ہے کہ اگر وہ اس جرم کا ارتکاب کرتی ہیں تو ان کو یہ سزا نہیں دی جائے گی. اور پھر مزید کہا ہے کہ اگر ان میں سے کسی لونڈی کی بہت اچھی تربیت ہوئی ہے, اس کو پاک دامن رکھا گیا ہے, اب اس کو بیاہ بھی دیا گیا ہے, پہلے اس کے گھر والوں نے اس کو پاک دامن رکھا ہے, اب شوہر نے بھی پاک دامن رکھا ہے, اگر وہ اس جرم کا ارتکاب کرتی ہے تو چونکہ اس کے باوجود کہ یہ سب کچھ اندر اس حفاظت میں نہیں ہے جس حفاظت میں آزاد عورتیں ہیں, تو اس کو آدھی سزا دی جائے گی. تو اس طرح قرآن نے خود یہ بات واضح کر دی ہے کہ یہ سزائیں اصل میں ان جرائم کی انتہائی سزائیں ہیں. اس وجہ سے عدالت کے لیے لازم ہے کہ جب کوئی مجرم سامنے آئے گا تو وہ یہ دیکھے گی کہ یہ سزا دینے کے لیے کیا مجرم کے پاس کوئی عذر تو نہیں ہے, کوئی رعایت تو نہیں ہے اس کو دینی مقصود. اگر وہ سمجھتی ہے کہ ماحول ایسا ہے, اس کے گرد و پیش کی تربیت ایسی ہے, عمر ایسی ہے کہ جس میں یہ سزا نہیں دینی چاہیے, تو نہیں دے گی اس بات کو. انتہائی سزا کا مطلب یہ ہوتا ہے, اگر آپ قانون سے کچھ واقف ہیں, کہ ہر جرم کے بارے میں اصل میں اب بھی جب ہمارے یہاں قانون بنایا جاتا ہے تو 3, 4, 5 سزائیں بیان کر دی جاتی ہیں جو عدالت دے سکتی ہے, ان میں سے کچھ کم ہوتی ہیں, کچھ زیادہ سخت ہوتی ہیں. تو یہ انتہائی سزا کا مطلب یہ ہے کہ اب ہم سمجھتے ہیں کہ یہ شخص جو ہے یہ اس درجے کا مجرم ہے کہ اس کو بس آخری سزا دے دی جائے, تب یہ سزا دی جائے گی. حضرت عمر نے کیا کیا تھا, انہوں نے کہا تھا کہ یہ جو لوگ ہیں انہوں نے قحط کے زمانے میں یہ جرم کیا ہے, حالات ایسے نہیں ہیں کہ اس میں ان کو انتہائی سزا دی جائے, انہوں نے سزا نہیں دی. تو یہ کوئی موقوف نہیں کیا, حضرت عمر سزا دیتے تو قرآن کے خلاف کرتے, یعنی سزا دینے کے لیے لازم تھا یہ کہ یہ دیکھا جائے کہ مجرم. اسی وجہ سے میں یہ کہتا ہوں کہ یہ حدود آرڈیننس آپ نے بنایا ہے یہ ایک بےمانی قانون ہے. اس کے بجائے آپ کے حدود و تعزیرات کا جو آپ کا عام پاکستان کا پینل کوڈ ہے اس میں ایک صرف بات, ایک جملہ لکھنے کی ضرورت ہے. مثلا جہاں چوری کا جرم بیان ہوا ہے وہاں آپ یہ بیان کر دیں کہ اس کی انتہائی سزا یہ ہے, جج اگر سمجھتا ہے کہ مجرم کسی رعایت کا مستحق نہیں تو یہ سزا دے سکتا, بس اس ایک جملے کو لکھنے کی ضرورت تھی, اس کے علاوہ کسی چیز کی ضرورت نہیں تھی. اور اللہ تعالیٰ نے ان سزاؤں کو بیان کر کے ایک اور بہت بڑا غیر معمولی کام کیا ہے. وہ کام یہ ہے کہ جب ہم کسی, دیکھیے انسانی حقوق ہے نا, ان میں قرآن نے بھی بتایا, پیغمبر نے بھی بتایا کہ جان, مال, آبرو اور عقل و رائے, اس کے خلاف آپ کوئی کام نہیں کر سکتے. کسی کی جان کو نقصان نہیں پہنچا سکتے, کسی کے مال کو نقصان نہیں پہنچا سکتے, کسی کی عقل و رائے کو نقصان نہیں پہنچا سکتے, آبرو کو نقصان نہیں پہنچا سکتے. اب ایک آدمی جرم کا ارتکاب کر دیتا ہے, مثلا ایک آدمی نے دوسرے کو مار دیا, تو یہ نازک فلسفیانہ سوال پیدا ہوتا ہے کہ جب کوئی آدمی جرم کرتا ہے تو اب ہم نے اس کے خلاف اقدام کرنا ہے, یا اس کی جان کے خلاف اقدام کریں گے اگر ماریں گے اسے, یا اس کے مال کے خلاف اقدام کریں گے اگر اس کو جرمانہ کریں گے, اس کی عزت و آبرو کے خلاف اقدام کریں گے اگر اس کو جیل میں ڈالیں گے, کوئی کام کریں گے نا, کوڑے ماریں گے, کچھ کریں گے. تو یہ سوال ہے کہ اس کا فیصلہ انسان کس بنیاد پر کرے؟ انسانی عقل کے پاس اس کا فیصلہ کرنے کی کوئی بنیاد موجود نہیں. آپ اس کی تفصیل چاہیں تو گھنٹوں بحث کر لیجئے, حقیقت یہ کوئی بنیاد موجود نہیں, ساری دنیا کی تاریخ بتاتی ہے. اللہ تعالیٰ نے کیا کیا, آپ کو جرم کی صورت میں انسانی جان کے خلاف اقدام کی آخری لمٹ بتا دی کہ آپ اس سے آگے نہیں جا سکتے, اس سے نیچے اب یہ شخص جو ہے یہ سزا کا مستحق ہو گیا ہے. تو یہ آخری سزائیں ہیں. اور دیکھیے میں آپ سے مزید عرض کروں, قرآن نے 5 جرائم کی سزائیں بیان کی ہیں. ایک جرم ہے اوباشی کا, جس میں آپ سوسائٹی کے لیے خطرہ بن جائے, ڈاکے ڈالنا شروع کر دیتے ہیں, عصمت لوٹنا شروع کر دیتے ہیں, اس طریقے سے جیسے یہ خود کش حملے کر کے لوگوں کو مارا جا رہا ہے, اس طرح سے بچوں کو سڑکوں پر جاتے ہوئے لوگوں کو دہشت گردی شروع کر دیتے ہیں. قرآن نے ان جرائم کی سزائیں بیان کی ہیں تو 4 سزائیں بیان کی ہیں, جن میں سے سب سے کم سزا یہ ہے کہ اس کو جلا وطن کر دیا جائے. اور پھر کہا کہ ان میں سے جو تم چاہے دے دو. کس اصول پر جو چاہے دیں گے؟ اس اصول کے اوپر کہ جرم کی نوعیت اور مجرم کے حالات رعایت کا تقاضا کرتے ہیں تو کم سزا دے دیں گے, اگر اس کے ساتھ کسی رعایت کا تقاضا نہیں کرتے تو اوپر چلے جائیں گے. بالکل یہی معاملہ قتل کے معاملے میں اختیار کیا, یعنی آپ کو یہ حق دے دیا کہ اگر آپ معاف کرنا چاہتے ہیں تو, اور عدالت بھی سمجھتی ہے, حکومت بھی سمجھتی ہے کہ مجرم کو معافی مل سکتی ہے, تو پھر آپ کو حق دیا گیا کہ آپ اس کو معاف کر دیں. قتل کے معاملے میں یہ سوال پیدا ہو جاتا تھا کہ کن معاملات میں کیپٹل پنشمنٹ ہو سکتی ہے, قرآن نے اس کا بھی جواب دیا اور آپ کو یہ بتایا کہ صرف 2 جرم ہیں جس میں آپ قتل کی سزا دے سکتے ہیں. ایک یہ کہ اس آدمی نے کسی کو قتل کر دیا ہے, دوسرے یہ کہ وہ لوگوں کی جان, مال, آبرو کے خلاف قانون توڑ کر کھڑا ہو گیا اور یہ کہتا